गाजा युद्ध विरामलाई विफल पार्ने प्रयास गरेको प्यालेस्टाइनी समूहको आरोप।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आवधिक निर्वाचनबाट मात्रै राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित हुने बताउनु भएको छ। राष्ट्रपति पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मंचको 12 सम्मेलनका क्रममा नेपाल आउनुभएका मंचका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूसँग शीतल निवासमा भएको शिष्टाचार भेटमा उहाँले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुभयो। राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना समेत दिनुभयो। यस्तै दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको साझा मंच फेम्बोसाको 12 सम्मेलन काठमाडौँ घोषणा पत्र जारी गर्दै आज सकिएको छ। काठमाडौँ घोषणा पत्रमा फेम्बोसामा अन्तर्गतका निर्वाचन व्यवस्थापन निकायहरूको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने, एकअर्काको ज्ञान सान्दर्भिक अध्ययन प्रतिवेदनहरू र अनुसन्धान प्रकाशनहरू अनलाइन प्लेटफर्म मार्फत साझा गरेर सदस्य निकायहरू बीचमा पारस्परिक सहयोग र सिकाइलाई थप प्रवर्धन गर्न प्रतिबद्धता जनाइएको छ। त्यसै गरी जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य र जीविकोपार्जन लगायत निर्वाचन प्रक्रियाहरूमा प्रतिकूल असर पार्ने गरेको हुनाले मितव्ययी र वातावरण मैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्धन गर्ने प्रतिबद्धता जनाइएको छ। 12 सम्मेलनले नेपाललाई फेम्बोसाको नयाँ अध्यक्षमा चयन गरेको छ। निर्वाचन आयोगले आयोजना गरेको सम्मेलनमा फेम्बोसामा सदस्य राष्ट्रहरू मध्ये नेपाल, भारत, भूटान, श्रीलंका र मालदिव्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो। संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 सैद्धान्तिक छलफल गरेको छ। विधेयकमाथिको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुसार सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक आवश्यक भएको बताउनु भयो। उहाँले निजामती विधेयक आउन ढिला भइसकेको भन्दै यसलाई समितिमा र उच्चस्तरीय राजनैतिक नेतृत्वसँग छलफल गरेर टुंगोमा पुर्याउन आफूले पहल गर्ने बताउनुभयो। नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले ऐन समयमा आउन नसक्दा कर्मचारी तथा जनशक्ति व्यवस्थापन हुन नसकिरहेको र त्यसले सेवा प्रवाहमा असर पारिरहेको बताउनुभयो। छलफलमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयक समयमा आउन नसक्दा सेवा प्रवाहमा असर परिरहेको भन्दै देश र जनताको हितलाई हेरेर छिटो विधेयक पास गर्ने गरी छलफल अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघीय निजामती सेवा ऐन विधेयक 2080 फागुन 21 संघीय संसदमा दर्ता भएको थियो। विधेयकमा 124 समूहमा सांसदहरूले 1583 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। यसअघि 2075 सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक 2078 साल असोजमा सरकारले फिर्ता गरेको थियो। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले दर खाएर आजदेखि 4 दिने तीज पर्व शुरू गर्दैछन्। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन भाद्र शुक्ल द्वितीयका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ। व्रतका दिन आडिलो बनाउन दरका रूपमा विशेष गरी दूधबाट बनाइएका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने प्रचलन रहेको छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मिठा मिठा एवं आडिलो परिकार दरका रूपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्दछन्। महिलाले वर्ष दिनभर आफूलाई परेका पीर मर्कालाई पोख्ने पर्वका रूपमा तीजलाई उपयोग गर्ने गर्दछन्। आज दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन हुने गर्दछ। यसैबीच हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरूका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निशुल्क पानी वितरण लगायतको तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन भोलि बिहान 3 बजेबाट दर्शनका लागि 4 ढोका खुल्ला गरिने कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लैंगिक समानताका लागि कानूनी व्यवस्था मात्र पर्याप्त नहुने बताउनु भएको छ। लैंगिक समावेशीकरण सम्बन्धी काठमाण्डुमा आयोजित 3 दिने अन्तर्राष्ट्रिय सम्मेलनमा समापन समारोहमा उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको राष्ट्रिय मानव अधिकार संस्थामा लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका 19 देशका मानवाधिकार संस्थाका प्रतिनिधि तथा नेपालका नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो। गृहमन्त्री रमेश लेखकले सबै दलहरूको सहमतिमा संविधान संशोधनको कार्यलाई अगाडि बढ़ाइने बताउनु भएको छ। गृह जिल्ला कञ्चनपुरमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सबैको सहमतिमा जारी गरिएको नेपालको संविधानको गहन समीक्षा गरी समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभयो।
संविधान संशोधन अरू कसैसँग सरसल्लाह सहमति नगरी गर्ने भन्ने होइन। संविधान आफैले पनि केही विषयमा 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ। संवैधानिक आयोगहरूको बारेमा हेर्नुभयो भने त्यसै भागमा संविधानले नै के भनेको छ भने यो संविधान जारी भएको 10 वर्षपछि आयोगहरूको आवश्यकता औचित्यका बारेमा एकचोटि पुनरावलोकन गर्नु भनेर संविधानले भनेको छ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपाली कंग्रेस र नेकपा एमालेको गठबन्धन आगामी निर्वाचन सम्बन्धै कायम रहने बताउँदै दुई दलबीच भएको सहमति अनुरूप नेतृत्व भने परिवर्तन हुने उल्लेख गर्नुभयो। मन्त्री लेखकले सहकारी सम्बन्धी केही विवादका बारेमा संसदीय समितिले छानबिन गरिरहेको र अन्य सहकारी लगायतका मुद्दाहरूमा कानून अनुरूप अघि बढ़ने जानकारी दिनुभयो। दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर, दैजी छेला औद्योगिक क्षेत्र, हुलाकी सड़क लगायतको निर्माण कार्यलाई तीव्रता दिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधि बीचमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ। छलफलमा मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। छलफलमा चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले पोखरा र भैरहमा उडान भर्न आफूहरू उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ। 40 भन्दा बढ़ी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्स मध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा बढ़दै गएको डेंगी र हैजा जस्ता महामारी जन्य रोग नियन्त्रणका लागि तीनै तहको सरकार लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले केही नयाँ योजना बनाउँदै गरेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरिनुपर्ने, देशैभरका सरकारी अस्पतालमा स्तन क्यान्सरको स्क्रीनिङ गर्ने मेसिन व्यवस्थापन गर्नुपर्ने र अस्पतालहरूमा बिरामीले ई टिकट लिन सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अरूण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। अरूण तेस्रो जलविद्युत आयोजना लगानी बोर्ड र 5 जिल्लाका प्रमुख जिल्ला अधिकारी संघको भर्चुअल बैठकमा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो। ऊर्जा मन्त्री खड्काले सन् 2035 नेपालमा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकोले उक्त लक्ष्य पूरा गर्न आयोजना प्रमुख जिल्ला अधिकारी जारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधि निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा ऊर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ शंखुवासभा धनुषा, खोटाङ, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी, अरूण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृत लगायतले प्रसारण लाइन विस्तारका क्रममा देखिएका समस्याका बारेमा मन्त्रीलाई जानकारी गराउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रूस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनु भएको छ। आज मन्त्रालयमा रूसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्ना छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताउनुभयो। मन्त्री भट्टराईले रूस र युक्रेन बीच युद्ध चलिरहेको बेला परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृति दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्र पठाउन सकिने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीड़ित संघले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीड़ित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ। प्रधानमन्त्री निवास बालवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्य निरूपण र मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीड़ितका भावनालाई निष्पक्ष रूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो। संघका अध्यक्ष हिमा कुमारी घरती नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रमा 2063 सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीड़ित 7,50,000 मध्ये 1,50,000 दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि गरेको छ। सो सम्बन्धी कानून संसदबाट पारित भई यही भदौ 15 गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कंग्रेस एमाले दुई दलीय व्यवस्थाको वकालत नगरेको स्पष्ट पार्नु भएको छ। प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता बाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताउनुहुँदै उहाँले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिनुभयो। अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कंग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताउनुभयो। लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले 2084 एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दावी गर्नुभयो। उदयपुरको कटारी नगरपालिका 10 सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी अन्दाजी 40 वर्षीय निर्मला थापा र उहाँका छोरा अन्दाजी 6 वर्षीय आरूस थापाको आज बिहान पसलमै शव भेटिएको हो। वडा अध्यक्ष क्षेत्र बहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा छोराको शव देखेका थिए। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी घटनास्थलतर्फ गएको र अनुसन्धान थालेको बताउनुभयो। वडा अध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा 2 वर्ष अघि कान्छी श्रीमती लिएर भारततर्फ गएका थिए। जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ। कुल जनसंख्या मध्ये 95.72% नागरिक साक्षर भएसँगै आज यी कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले पूर्ण साक्षर घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा मन्त्री बुढाले हिमा गाउँपालिका सामुदायिक विद्यालय र शिक्षा क्षेत्रमा सुधार गरी जुम्लाको पहिलो पूर्ण साक्षर भएको भन्दै कर्णालीका अन्य स्थानीय तहले पनि त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो। पाल्पामा ब्लड बैंक नहुँदा बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव हुने गरेको छ। स्वास्थ्य सेवाका लागि ठूला अस्पताल भए पनि बिरामीका लागि चाहिने रगतको अभाव भइरहेपछि जनस्तरबाटै हाम्रो ब्लड बैंक हामी बनाउँछौं भन्ने अभियान शुरू गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
रिब्दीकोटकी गोमा बुढाथोकीले आफन्तलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि अस्पतालले रगतको जोहो गर्न भन्यो। तानसेनमा आफन्त र ठूलो चिन्जान नभएकी उहाँलाई रगत पाउने मुस्किल पर्यो। पछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि बल्ल तल्ल रगतको जोहो भयो।
बी पोजिटिभको रगत हामीले आवश्यक पर्यो। हामीले पाल्पा जिल्लामा ब्लड ब्याङ्क नभएको अवस्थाले यति शास्ति खेप्नु पर्यो कि मैले सामाजिक सञ्जाल फेसबुकको पनि सहायता लिएर हाम्रो बिरामीको स्वास्थ्य अवस्था बचाउन सक्यौ।
सरकारी अस्पताल सहित दुई ठूला निजी अस्पताल र दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाल्पामा अहिलेसम्म ब्लड ब्याङ्क भने छैन। त्यसैले सामाजिक सञ्जालमा पोस्ट गर्ने वा आफन्तलाई फोन गरेर रगतको व्यवस्थापन गर्नु परिरहेको छ। जनस्तरबाट ब्लड ब्याङ्क स्थापनाको पहल भए पनि सरकारी क्षेत्रबाट सहयोग हुनुपर्ने त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण कार्कीको भनाइ छ।
राज्यले अपनत्व नलिइकन राज्यले सहयोग नगरिकन ब्लड ब्याङ्क सञ्चालन गर्न र टिकाउन गाह्रो रहेको कुरा हामीलाई लागेको।
जिल्लामा वार्षिक रूपमा करिब 4,000 पिन्ट भन्दा धेरै रगत आवश्यक पर्ने गरेको तथ्याङ्क छ। यसको करिब 30% जिल्ला बाहिरबाट आपूर्ति हुने गरेको छ। बाँकी 70% रगत बिरामीका आफन्त र विभिन्न सामाजिक संस्थाहरूले व्यवस्थापन गर्नु परेको छ। रगत अभावले बिरामीका आफन्तले दुःख पाएको जिल्ला अस्पतालका डाक्टर विपिन पौडेलले बताउनुभयो।
प्रेग्नेन्सीको बेलामा पनि धेरै रक्तसाप भएर होइन अनि त्यसपछि एउटा एनिमिया पनि एकदमै हिमोग्लोबिन चाहिँ सापभन्दा कम भयो भने पनि एउटा ब्लड दिनुपर्ने अवस्था हुन्छ होइन त्यसको लागि पनि ब्लडको अभाव भएको कारणले चाहिँ बिरामीले एकदमै धेरै दुःख पाइरहनु हुन्छ।
विभिन्न सामाजिक संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम मार्फत संकलन हुने रगत संकलन गरेर राख्न सक्ने अवस्था नभएपछि नेपाल रेड क्रस सोसाइटी पाल्पाले ब्लड ब्याङ्क सञ्चालनको तयारी गरेको छ। भवन निर्माण उपकरण खरिद र कार्यालय सञ्चालनका लागि अक्षकोष निर्माणको प्रस्तावित बजेट तयार पारिएको भए पनि स्रोतको व्यवस्थापनमा समस्या भएको छ। ब्लड ब्याङ्क स्थापनापछि विपन्न र पहुँच नभएका बिरामीलाई सहज हुने नेपाल रेड क्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीको भनाइ छ।
हाम्रो ब्लड ब्याङ्क हामी बनाउँछौँ भन्ने अभियानका साथ अहिले अगाडिहरू बढ़िराखेको चाहिन्छ र यसबाट विशेष गरेर विपन्न र बिरामीहरूले यो सुविधा पाउन सक्ने हामीलाई एकदम विश्वास लागेको चाहिन्छ।
पाल्पामा रक्त संचार केन्द्र स्थापनाका लागि संघीय सरकारले 2 करोड़ रुपियाँ विनियोजन गर्ने जनाएको छ। यो रकम प्राप्त भएर ब्लड ब्याङ्क स्थापना भए रगत अभावकै कारण उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टाइनी समूह हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजा युद्ध विराम सम्झौतालाई विफल पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ। प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टाइनी लड़ाकू समूहले वार्ताका सबै शर्तहरू अस्वीकार गरेको बताएपछि हमासले आरोप लगाएको हो। हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट गाजा सीमामा रहेको फिलाडेल्फी करिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतन्याहुले बताउनु भएको छ। आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले सीमा क्षेत्रमा नेतन्याहुको जिद्दीले युद्ध विराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको आरोप लगाएको हो। चीनका राष्ट्रपति सी जिनपिङले आगामी 3 वर्षमा अफ्रिकाका लागि 50 अर्ब डलर भन्दा बढ़ीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ। आज बिहान बेजिङको ग्रेट हल अफ द पीपुलमा आयोजित चीन अफ्रिका मंचको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई इतिहासको सबैभन्दा राम्रो अवधि भन्दै प्रशंसा गर्नुभयो। सम्बोधनका क्रममा अफ्रिकाको पूर्वाधार र व्यापारको सहयोगलाई अझ बलियो बनाउने वाचा गर्नुभएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। उहाँले अफ्रिकाका लागि कम्तीमा 10 लाख नोकरी सिर्जना गर्न सहयोग गर्ने वाचा पनि दिनुभयो। बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेश बीच बढ़दो सम्बन्धले नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्धन गर्न सक्ने बताउनुभयो। पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जा क्षेत्रमा थप सहयोगका लागि अफ्रिकी नेताहरूले यो साता अघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका अधिकारीहरूले बताएका छन्। शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस लगायत 50 भन्दा बढ़ी अफ्रिकी नेताहरूको उपस्थिति छ। यो सम्मेलन महामारीपछि चीनको सबैभन्दा ठूलो शिखर सम्मेलन हो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनित गर्नुभएको छ। जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन। युरोपेली संघ ईयूबाट बेलायतको बहिर्गमन ब्रेक्जिटका लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका 73 वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लान सक्ने नेताका रूपमा राष्ट्रपतिले विश्वास गर्नुभएको हो। अब आर्थिक समाचार।
अंग्रेजी वर्ष सन् 2024 को 8 महिनामा 7,00,000 भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जनवरीदेखि अगस्त महिनासम्म 7,20,000 विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा 16,00,000 विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसअघि सन् 2023 करिब 10,15,000 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। यसैबीच पोखरा पर्यटन परिषदले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालसँग भेट गरी पर्यटन प्रवर्धनमा देखेका समस्याहरूका बारेमा ध्यान आकर्षण गराएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी नेतृत्वको टोलीले प्रदेश पर्यटन मन्त्री बस्याललाई भेटी पोखरा जोड्ने सड़कको दुरावस्था, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुनु, भारतीय रूपैयाँको सटहीमा समस्या लगायतका विषयमा ध्यान आकर्षण गराउँदै पर्यटन प्रवर्धनलाई मन्त्रालयबाट विशेष महत्वको साथ अगाडि बढ़ाउन माग गरेको हो। त्यस अवसरमा प्रदेश पर्यटन मन्त्री बस्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध संघ संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत विधेयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानसँग बिहिबार मन्त्रालयमा भएको भेटमा ऊर्जा मन्त्री खड्काले निजी क्षेत्रसँग समन्वय गर्न विद्युत विधेयकमाथि सरोकार भएका निकायबीच निरन्तर छलफल भइरहेको पनि बताउनुभयो। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका अध्यक्ष गणेश कार्कीले बाढ़ी पीड़ित सम्बन्धी जल विद्युत आयोजनाका माग चाँडो सम्बोधन गर्न आग्रह गर्नुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार 12.10 अंकले घटेर 2,727.36 बिन्दुमा पुगेको छ। यसअघि साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक 53.63 अंकले घटेको थियो। यस्तै बुधबार पनि नेप्से परिसूचक 90.37 उच्च अंकले घटेको थियो। साताको सोमबार र मंगलबार भने नेप्से परिसूचक बढ़ेको थियो। सोमबार नेप्से परिसूचक 127.32 उच्च अंकले बढ़ेको थियो भने मंगलबार 6.94 अंकले बढ़ेको थियो।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तिकान्दो खेलाडी पेलेसा गोवर्धनलाई सरकारले करकट्टा नगरी 65,00,000 रुपियाँ पुरस्कार दिने भएको छ। प्रधानमन्त्री निवास बालोटरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकममा कुनै कर नकाटिने घोषणा गर्नुभयो। पेरिस पारा ओलम्पिकमा K44 अन्तर्गत महिला 57 केजी मुनिको प्रतिस्पर्धामा पलिसाले काँस्य पदक जितेकी थिइन्। उनी ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाड़ी हुन्। कोशी प्रदेशले एन्फा महिला लीगमा लगातार दोस्रो जित हात पारेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई 2-1 पराजित गर्यो। एन्फा मैदानमा भएको व्यवहारको खेलमा कोशीको जितमा समीक्षा मगरले 1 गर्दा 1 उपहार स्वरूप पाइएको थियो। बागमतीका लागि विष्णुमाया बवलले सान्त्वना गोल फर्काइन्। जितसँगै 2 अंकका साथ कोशी शीर्ष स्थानमा उक्लिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। नेपाल प्रिमियर लीग एनपीएलमा काठमाडौँ फ्रेन्चाइज 3,33,03,39 रुपियाँमा बिकेको छ। टीम छनौटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिक प्रणालीले काठमाडौँको फ्रेन्चाइज किनेको हो। एनपीएल मंगसिर 15 गतेदेखि पुष 6 गतेसम्म चल्नेछ। पोखरामा जारी राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोर्ट क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच फाइनल खेल हुने भएको छ। त्यसै गरी पुरूषतर्फ नेपाल पुलिस क्लब र एपीएफ बीच फाइनल खेलमा प्रतिस्पर्धा हुने भएको हो। लीगमा शीर्ष स्थानमा पुगेका महिला तथा पुरूषका टीम बीचको फाइनल खेल शुक्रबार हुने भएको हो।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको र कोशी मधेश बागमती गण्डकी लुम्बिनी तथा कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 न्यूनतम 19.5 डिग्री सेल्सियस वर्षा 5.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 28.5 न्यूनतम 19.5 वर्षा 35.3 मिलिमिटर। पोखराको अधिकतम 28.4, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 105.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.1, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 33.5, न्यूनतम 23.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आवधिक निर्वाचनबाट मात्रै राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित हुने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। संघीय निजामती विधेयकमाथि संसदीय समितिमा छलफल शुरू। हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि भोलि बिहान 3 बजेदेखि नै 4 ढोका खोलिने र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्ध विरामलाई विफल पार्ने प्रयास गरेको प्यालेस्टाइनी समूहको आरोप। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।